रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर। नेकपा विप्लव समूहले हिंसात्मक गतिविधि त्याग्ने र सरकारले सो पार्टीमाथिको प्रतिबन्ध हटाउने। म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गोली प्रहार गर्दा 38 जनाको मृत्यु। र अमेरिकाको संसद भवन क्यापिटल हिलमा आक्रमण हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कड़ा। सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच आज तीन बुँदी सहमतिमा हस्ताक्षर भएको छ। आज बिहान बालुवाटारमा भएको द्विपक्षीय वार्तापछि भएको सहमतिमा नेपाल कम्युनिष्ट पार्टी चन्द समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने प्रतिबद्धता जनाएको छ। चन्द नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने, नेपाल सरकारको तर्फबाट लगाइएको नेकपामाथिको प्रतिबन्ध हटाइने र सम्पूर्ण बन्दी रिहाई गरी मुद्दा खारिजी गर्ने सहमति भएको छ। वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। सहमतिको विस्तृत विवरण भोलि शुक्रबार 2 बजे विशेष समारोह गरी सार्वजनिक गरिनेछ। विस्तृत विवरण सार्वजनिक समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने जनाइएको छ। नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनु भएको छ। चितवनमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकार र सो पार्टी बीच भएको सहमति भएसँगै मूलधार र शान्तिको बाटोमा आउनु सकारात्मक भएको बताउनुभयो। उहाँले प्रतिनिधि सभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै नेपाल कम्युनिष्ट पार्टी नेकपा विधिवत रूपमा एउटै भएकोले अहिले नै कंग्रेसले धारणा बनाउने बेला नभएको प्रष्ट पार्नुभयो। यसैबीच नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल समूहलाई सहयोग गर्न सकिने बताउनु भएको छ। नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कंग्रेसले अरूलाई सरकार चलाउन सहयोग गर्दै आफ्नो भूमिका निर्वाह गर्न सक्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनुभयो। सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न खोजेको नभई लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा के गर्दा राम्रो हुन्छ भन्ने बारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो। पार्टीको आज हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने जनाउँदै उहाँले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अवस्था देखिएको पनि बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार तुल्याउन विभिन्न कार्यक्रम र रणनीति तयार गरिसकेको बताउनु भएको छ। नेपाल दूरसंचार प्राधिकरणको 23 वार्षिक उत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरूङले वर्तमान समयमा इन्टरनेट र मोबाइल सेवा ग्रामीण क्षेत्रमा गुणस्तरीय नभएको भन्नुहुँदै सम्बन्धित निकायले गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो। मन्त्री गुरूङले मुलुकमा सूचना र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका लगानीकर्तालाई आकर्षित गराउन प्राधिकरणले रणनीति बनाउनुपर्ने बताउनुभयो। मन्त्री गुरूङले 4G सेवाको समीक्षा गर्दै 5G तयारीमा रहन प्राधिकरणलाई निर्देशन दिनुभयो। उहाँले देश र जनताको हितमा कार्यक्रम ल्याउँदा निर्धक्क र पारदर्शिताका साथ प्रस्तुत हुन आग्रह पनि गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रविधिको विकाससँगै चुनौती पनि थपिएकोले डिजिटल नेपालको फ्रेमवर्कलाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो। सचिव बस्यालले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई सूचना प्रविधि मैत्री बनाउने कामको शुरूआत गरिसकेको पनि जानकारी दिनुभयो। प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले 4G सेवा पुग्न नसकेका स्थानमा छिट्टै सेवा विस्तार गरिने जानकारी दिनुहुँदै प्राधिकरणको भावी योजना प्रस्तुत गर्नुभएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले रासायनिक मलको अभाव नभएको प्रष्ट पार्नुभएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले मन्त्रालयसँग पर्याप्त मल मौजात रहेकोले मलको अभाव नहुने प्रष्ट गर्नुभयो। मन्त्री अर्यालले चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको 5 लाख मेट्रिक टन मध्ये 1,87,000 मेट्रिक टन मल बिक्री भइसकेको र 1,62,000 मेट्रिक टन मल मौजदात रहेको जानकारी दिनुभयो। उहाँले मलको सहज आपूर्तिका लागि कार्यतालिका बनाउनेदेखि मलको कारखाना स्थापना गर्नेसम्मका तत्कालीन मध्यकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ़ने बताउनुभयो। मन्त्रालयका सचिव डाक्टर योगेन्द्र कुमार कार्कीले स्थानीय स्तरमा मलको अभाव हुने गरेको गुनासो बढ़ेकोले सातवटै प्रदेशमा मल भण्डारण गर्ने गरी प्रक्रिया अघि बढ़ेको बताउनुभयो। भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद गेवालीले भूमि सम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताउनु भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक तनहुँले भानु नगरपालिकामा आयोजना गरेको आवासको अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या राष्ट्रको महत्वपूर्ण समस्या भएकोले भविष्यमा पटक पटक आयोग नबन्ने गरी वर्तमान आयोगले नै सबै समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो। पश्चिमी वायुको प्रभावले आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि देशका पहाड़ी भागको मौसम सामान्य बदली रहे पनि बाँकी भागको मौसम सफा रहने महाशाखाले बताएको छ। तनहुँको भानु नगरपालिका एकमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका चार डुम्रेका 16 वर्षीय स्वरूप तामाङको चुन्दी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय डुम्रेका इन्चार्ज प्रहरी निरीक्षक प्रकाश भूषालका अनुसार करेन्ट लागेर तामाङ मृत अवस्थामा खोलामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। विगत 6 महिनादेखि वर्षा नभएका कारण किसानहरूले लगाएको खेती सुक्दै गएको छ। वर्षा नहुँदा गहुँ बाली, तरकारी बाली, फलफूलका बिरूवा सुक्नुका साथै वनजंगलको घाँस समेत सुकेको बैतडीका किसान बताउँछन्। बैतडीबाट संवाददाता सीपी लोहिया।
विगत 6 महिना यता वर्षा नभएका कारण किसानहरू चिन्तित बनेका छन्। बैतडीको दशरथ चन्द्र नगरपालिका चार जर्गका किसान अन्तराम लोहार:
खेतबारीमा पानीको समस्याले साग सब्जी गहुँ बाली सब नष्ट भइसकेको छ।
वर्षा नहुँदा खेतीपातीमा ह्रास आउन थालेको छ। यो समस्या सबै ठाउँका किसानको रहेको छ। सुर्नया गाउँपालिका वडा नम्बर 7 का राम बहादुर साउद:
खेतीपाती उम्रेको छैन, उम्रे पनि राम्रोसित भएको छैन, पानी नभएको कारणले गहुँ बालीमा अनि तरकारी वनजंगलहरू
खेतमा छरेको गहुँ तथा तरकारी बाली सुक्दै गएपछि केही किसानहरू भने खेतीपाती छोडेर मजदूरी गर्न जिल्ला बाहिर तथा भारत गइसकेका छन्। सुर्नया 7 कै अर्का स्थानीय धन बहादुर साउद:
वर्षा नहुँदाखेरि अन्न बाली सुकिरहेछ, तरकारी सुकिरहेछ, रोजगारी भए पनि
किसानको बाली नालीका लागि पानी सबैभन्दा बढी आवश्यक हुन्छ। तर पानीको अभावमा किसानका खेतबारी बाँझो जस्तै देखिएका छन्। यसले गर्दा किसानले खेतमा छरेको गहुँ बाली र तरकारी बालीको उत्पादनमा कमी आउने देखिन्छ। पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थी:
पानी बिरुवाका लागि नभई नहुने वस्तु हो। आलु खेतीदेखि लिएर हाम्रो अन्य तरकारीको लागि र गहुँ बालीको लागि अति आवश्यक पानी अहिले चाहिँ वर्षा नहुनाले कृषकहरू अलिक चिन्तित छन्।
किसानहरूले विभिन्न समयमा खेतीपातीबाट नोक्सानी बेहोर्नु परिरहेको छ। कहिले वर्षातका कारण बाली नाली सप्रिँदैन भने कहिले बाली नाली रोगकिरा र जंगली जनावरले सखाप पारिदिन्छ। त्यसैले धेरै किसानहरू पलायन भइसकेका छन् भने बैतडीको कयौं हेक्टर जमिन बाँझै रहेको छ। सीपी लोहिया, रेडी नेपाल, बैतडी।
बैतडीपछि अब पर्वततर्फ। पर्वत जिल्लाका ग्रामीण बस्तीमा आधारभूत सुविधाको अभावका कारण बढ़दै गएको बसाई सराई रोक्न स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। यसका लागि स्थानीय सरकारले प्रविधि मैत्री शिक्षा, कृषिमा आधुनिकीकरण तथा ग्रामीण पर्यटन पूर्वाधारको विकास लगायतका कार्यक्रममा जोड़ दिन थालेको हो। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
बाबु बाजेको पालोको कुरा हो, पशुपालन हुन्थ्यो बेसरी, अहिले पशुपालन पनि छैन, मकै हुन्थ्यो त्यो पनि छोड्यो, कोदो पनि हुन छोड्यो अहिले।
पर्वतको मोदी गाउँपालिका 8 चित्रेका इमान सिंह गुरुङलाई आँगनमा परालको कुन्यु र मकैको सुली, भकारीमा टन्न धान र कोदो भरेको याद ताजै छ। तर अहिले गाउँमा जनशक्तिको अभाव छ, त्यसैले गाउँको उब्जाउ जमिन बाँझो बन्दै गएको छ। सुविधाको अभावले बसाई सराई बढेको स्थानीय चित्रबहादुर गुरुङले जानकारी दिनुभयो।
सबैलाई सुविधा चाहियो, बस्ने यात्रा
गुरुङ समुदायको बाहुल्यता रहेको चित्रे गाउँमा ब्राह्मण, क्षेत्री र दलित समुदायको बसोबास छ। बस्ती खाली हुँदै गएपछि चित्रेका अगुवाहरूले गाउँ फर्क अभियान चलाइरहेको बताउँछन्। स्थानीय पञ्चकोशी प्राथमिक विद्यालयका शिक्षक मधुसूदन अधिकारी:
देशमा राजनीतिक परिवर्तन पछि पोखरासँगको हाम्रो पहुँचले यहाँको व्यक्तिहरू बसाई सराई गर्नुभयो। अहिले होमस्टे प्रारम्भ पछि विदेशबाटै आएका व्यक्तिहरू यहाँ 8-10 जना युवाहरूले नि बाख्रा पालन, 3 हाम्रा बाख्रा पालन छन्, कुखुरा फार्म पनि हाम्रो 3 छ।
चित्रे गाउँ गाउँ जिल्लाकै प्रख्यात पर्यटकीय गाउँ हो। बाहिरका मानिसहरू यो गाउँमा घुमघामका लागि आउँछन्, तर यहाँका स्थानीय बासिन्दा भने सुविधा खोज्दै सहर बजार धाइरहेका छन्। स्थानीय सरकारले बसाईसराई रोक्ने खालका योजना कार्यान्वयन गर्दै आएको बताएको छ। मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर छेत्री:
मोदी गाउँपालिकाले प्रविधि मन्त्री, शिक्षा लगायतका विषयहरूमा जोड दिइराखेको छ। विभिन्न वडाहरूको केन्द्रसम्म पुग्नलाई पक्की सड़कको अवतरण नीतिहरू पनि तयार गरेको छ। विभिन्न ठाउँहरूमा होमस्टेहरू तयार गर्ने, आर्थिक उपार्जनका क्रियाकलापहरू गर्ने आधुनिक पेसालाई अवलम्बन गरेको छ।
बसाईसराई रोक्न उच्च शिक्षा हासिल गर्ने क्याम्पस, गुणस्तरीय स्वास्थ्य सेवा र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता देखिन्छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री रहेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला, अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखोलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार, बाँकी समाचारमा अन्तर्राष्ट्रिय प्रसंग। म्यानमारमा सेनाले सत्ता हत्याको विरोध स्वरूप जारी प्रदर्शनका क्रममा सेनाले गोली चलाउँदा एकै दिन 38 जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघले म्यानमारको सैनिक नेतृत्वले नागरिकको विरोध गर्न पाउने अधिकार कुण्ठित गरेको भन्दै विरोधसँगै आलोचना गरेको छ। म्यानमारका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन स्क्राबर बेग्नेरले सेनाले दमनकारी नीति लिएको प्रति गम्भीर आपत्ति जनाउनुभयो। म्यानमारमा फेब्रुअरी 1 तारीकमा त्यहाँको सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता हातमा लिएदेखि नागरिकहरूले जारी राखेको प्रदर्शनका क्रममा दर्जनौं व्यक्तिले ज्यान गुमाइसकेका छन्। अमेरिकाको संघीय संसद भवनमा फेरि पनि आक्रमणको प्रयास हुन सक्ने भन्दै सुरक्षा सतर्कता बढ़ाइएको छ। संघीय संसद भवन क्यापिटल हिलको गुप्तचरी निकायले स्थानीय समूहले आक्रमण गर्ने सुराकी मिलेको भन्ने सूचना सार्वजनिक भएपछि संसद बैठक पनि स्थगित गरिएको छ। यसअघि पछिल्लो राष्ट्रपति निर्वाचन परिणामको विरोध गर्ने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल हिलमा गरेको आक्रमणमा 5 जनाले ज्यान गुमाएका थिए। अमेरिका सहितका पश्चिमा राष्ट्रहरूले लगाएको आर्थिक नाकाबन्दीका कारण आर्थिक संकट बेहोरिरहेको भेनेजुएलाले आफ्नो देशमा मौजदात सुन निकासी गरेको संकटबाट पार पाउने कोशिश गरिरहेको छ। रसिया, टर्की र युनाइटेड अरब इमिरेट्ससँग सुनमा कारोबार गरिरहेको भेनेजुएलाले सुन खाने प्रशस्त रहेको सुन निकासी गरेर देशको संकट टार्ने गरेको बताइएको छ। समाजवादी राष्ट्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउने योजनामा रहेका पश्चिमा राष्ट्रहरूले नाकाबन्दी मार्फत भेनेजुएलालाई थप अस्थिर पार्ने प्रयास गरेपछि मादुरो सरकारले रसियाको सल्लाहमा मालीमा सुन पठाएर त्यहाँबाट विदेशी मुद्रा आर्जन गर्ने रणनीतिमा लागेको विश्लेषण गरिएको छ। कुनै बेला धनी राष्ट्रको सूचीमा पर्ने तेल उत्पादक राष्ट्र भेनेजुएलामा कायम आन्तरिक शक्ति संघर्ष र बाह्य हस्तक्षेपले गर्दा 10 लाख व्यक्ति देश छाड्न बाध्य भएका छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच 3 बुँदे सहमतिमा हस्ताक्षर। नेकपा विप्लव समूहले हिंसात्मक गतिविधि त्याग्ने र सरकारले सो पार्टीमाथिको प्रतिबन्ध हटाउने। म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गोली प्रहार गर्दा 38 जनाको मृत्यु र अमेरिकाको संसद भवन क्यापिटल हिलमा आक्रमण हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कड़ा। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।